यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म नवराज लम्साल। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओली मृगौला प्रत्यारोपणका लागि अस्पताल भर्ना। केही दिनको अस्पताल बसाएपछि देशको समृद्धिको सपना पूरा गर्न आफू सक्रिय हुने प्रधानमन्त्री ओलीको विश्वास। कोरोना भाइरसको प्रभावका कारण आगामी अप्रिल 2 देखि 4 तारीखसम्म हुने भनिएको सगरमाथा संवाद स्थगित। अत्यावश्यक काम बाहेक कोरोना भाइरसको जोखिम रहेका र प्रभावित देशहरूको भ्रमण नगर्न देशवासीलाई सरकारको आग्रह। चीनको वुहानबाट ल्याइएका 175 जना नेपालीमा कोरोना भाइरस नभएको पुष्टि। र विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या 3,000 नाग्यो। अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओली मृगौला प्रत्यारोपणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल मनमोहन कार्डियो थेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर भर्ना हुनुभएको छ। अस्पताल भर्ना हुनुअघि भिडियो सन्देश मार्फत प्रधानमन्त्री ओलीले मृगौला प्रत्यारोपणपछि आफू थप ऊर्जा लिएर काममा फर्कने बताउनुभयो। भिडियो सन्देशमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य लाभको कामना गर्नुहुने सबैप्रति आभार प्रकट गर्नुभयो। प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यलाई लिएर ढुक्क हुन आग्रह गर्नुभयो।
आजभन्दा झण्डै 12 वर्ष अघि मेरा दुवै मृगौलाले काम गर्न छोडेपछि 64 साउनमा पहिलो पटक मृगौला प्रत्यारोपण गराएको थिएँ। त्यस बेला हाम्रो देश नेपालमा मृगौला प्रत्यारोपणको सुविधा थिएन। पर्सि फागुन 21 गते बुधबार फेरि मैले मृगौला प्रत्यारोपण गराउँदैछु। त्यसको चिकित्सकीय तयारीका लागि म आजै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा भर्ना हुँदैछु। विज्ञान, आधुनिक प्रविधि, ज्ञान र सिपले मृगौला प्रत्यारोपण अहिले पहिले जस्तो जटिल मानिँदैन। यस पटकको मृगौला प्रत्यारोपण त्यसैले पनि तुलनात्मक रूपमा सजिलो हुने मैले विश्वास लिएको छु। त्यसमाथि आफ्नै मुलुकमा आफ्नै देशका अनुभवी चिकित्सकहरूद्वारा प्रत्यारोपण गराउने सुविधा प्राप्त हुँदा म गर्व गर्छु र अत्यन्तै खुसी पनि छु। यस वर्षलाई हामीले समृद्धिको आरम्भ वर्ष भनेका छौं। जसरी खेलको बीचमा राम्रो खेलाडीले मैदान छोड्दैन, त्यसै गरी हाम्रा भर्खर जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलपन्न। संसारमा कोही पनि अजम्मरी छैन, मेरो यो संकल्प पनि अजम्मरी बन्न होइन, हाम्रा जागृत हुँदै गरेका सपनालाई साकार पार्नका लागि हो भन्ने यहाँहरूले बुझ्नु नै भएको छ। म पुनः एकपटक आग्रह गर्दछु, मेरो स्वास्थ्यलाई लिएर यहाँहरू ढुक्क रहनुहोस्। हामीले देखेको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न केही दिनको अस्पताल बसाई र आरामपछि थप ऊर्जा र आत्मविश्वास लिएर म काममा फर्कनेछु।
प्रधानमन्त्री ओलीको यही फागुन 21 गते बुधबार मृगौला प्रत्यारोपण हुने भएको छ। परराष्ट्र मन्त्री प्रदीप ग्यावालीले विश्वमा हालै देखिएको कोरोना भाइरसका कारण आगामी अप्रिल 2 देखि 4 सम्म नेपालमा हुने भनिएको सगरमाथा संवादको पहिलो संस्करण स्थगन गरिएको बताउनुभएको छ। मन्त्री ग्यावालीले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा नेपालमा कुनै पनि अन्तर्राष्ट्रिय सभा सम्मेलन हाललाई आयोजना नगरिने पनि जानकारी दिनुभयो।
नेपालमा आयोजना हुने, सरकारले आयोजना गर्ने सबै अन्तर्राष्ट्रिय सभा सम्मेलन र कार्यक्रमहरूलाई स्थगन गर्ने र चाहिँ गैर सरकारी संस्थाहरू र प्राइभेट सेक्टरले आयोजना गर्ने त्यस्ता संस्थाहरूलाई पनि तत्कालका लागि स्थगन गर्न अनुरोध गर्ने निर्णय गरेको अवस्था थियो। लोकको र नागरिकहरूको स्वास्थ्यभन्दा ठूलो कुरा त अरू केही हुने कुरा भएन, त्यसो भएको हुनाले केही समयलाई स्थगन गरेको निर्णय गरेका हौं।
मन्त्री ग्यावालीले डब्ल्यूएचओले नेपाल लगायत 5 देशलाई कोरोनाको उच्च जोखिममा राखेकाले नेपाल भ्रमण वर्ष 2020 को प्रवर्धनात्मक कार्यक्रम पनि स्थगित गरिएको बताउनुभयो। उहाँले अत्यावश्यक काम बाहेक कोरोना भाइरसको प्रभावित र जोखिम रहेका देशहरू भ्रमण नगर्न पनि सबै नागरिकलाई आग्रह गर्नुहुँदै विदेशबाट नेपाल आउने नागरिकलाई स्वास्थ्य परीक्षणको प्रमाणपत्र प्रमाणित गरेर मात्रै आउन पाउने व्यवस्था मिलाइएको समेत जानकारी दिनुभयो। मन्त्री ग्यावालीले कोरोना भाइरसका कारण स्वास्थ्य उपकरण, औषधि, अत्यावश्यक वस्तु, खाद्यान्न लगायतका वस्तुको अभाव हुन नदिन सरकारले पहलकदमी चालिसकेको पनि बताउनुभयो। चीनको वुहानबाट सुरक्षित रूपमा नेपाल ल्याइएका सबै 175 जना नेपाली सहित चालक दलका सदस्य, स्वास्थ्यकर्मी र अन्य कर्मचारी सबैमा क्वारेन्टाइन अवधिमा गरिएको पछिल्लो परीक्षणमा कोरोना परीक्षण नेगेटिभ पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयले आज प्रेस विज्ञप्ति प्रकाशन गरी चालक दलका सदस्यहरू कोरोना नेगेटिभपछि हिजै घर फर्केका र बाँकी 7 जना स्वास्थ्यकर्मी र 175 जना नेपाली नागरिकहरूको नमूना परीक्षण नतिजा राम्रो आएको भन्दै हर्ष प्रकट गरेको छ। प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसदहरूले कोरोना भाइरस रोक्न उच्च सतर्कता अपनाउन र पूर्व तयारी गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सांसदहरूले सरकारले पेट्रोलियम पदार्थमा थप कर लिएकोमा आपत्ति जनाउँदै जनसंख्याका आधारमा विकास बजेट विनियोजन गर्न माग गर्नुभयो। सांसद देवेन्द्र पौडेल, दिव्यमणि राज भण्डारी, दिलेन्द्र प्रसाद बडु, महेन्द्र राय यादव, प्रदीप यादव, राजेन्द्र लिङ्देन, सरिता कुमारी गिरी लगायतले सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। पेट्रोलियम पदार्थमा कर वृद्धिको विषयमा सदनलाई जानकारी गराउन सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई निर्देशन गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा समाजवादी पार्टीकी सरिता गिरीले सभामुखसँग समय मागेर मन्त्री परिषदले हालै गरेको पेट्रोलियम पदार्थमा कर वृद्धि गर्ने निर्णय तत्काल फिर्ता लिन आग्रह गर्नुभयो। बैठक शुरू हुने बित्तिकै समाजवादी पार्टीका सांसदले उभिएर विरोध जनाएपछि सभामुख सापकोटाले सांसद गिरीलाई बोल्न समय प्रदान गर्नुभएको थियो। बैठकले नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक 2076 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। सभामुख अग्निप्रसाद सापकोटाले सो सम्बन्धी प्रस्ताव राख्नु भएको थियो। नेपालको संविधानको धारा 94 बमोजिम सदनमा गणपूर्वक 69 सांसद पुग्नुपर्नेमा 65 मात्र उपस्थिति देखिएकोले सभामुख अग्निप्रसाद सापकोटाले सदन स्थगित गर्नुभएको हो। प्रतिनिधि सभाको अर्को बैठक यही फागुन 21 गते अपरान्ह 1 बजे बस्नेछ। राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले 15 योजनालाई स्वीकृत गरेको छ। प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालवटारमा आज बसेको आयोगको पूर्ण बैठकले 15 योजनाको आधारपत्रलाई परिमार्जनसहित पूर्ण योजनाको रूपमा स्वीकृत गरेको हो। बैठकमा प्रधानमन्त्री ओलीले योजना अवधिमा सञ्चालन गरिने विकासका गतिविधिबाट उत्पादन र उत्पादकत्व वृद्धि भई उल्लेख्य मात्रामा रोजगारीको अवसर सिर्जना गर्न ध्यान दिन निर्देशन दिनुभयो। प्रधानमन्त्री ओलीले विद्यमान गरिबीको दरमा कमी गरी जैविक र मानवीय आवश्यकता परिपूर्ति मार्फत सुखी नेपालीको परिकल्पना साकार हुने गरी योजना अवधिमा आवश्यक कार्यक्रम तथा योजना समावेश गर्न निर्देशन दिनुभयो। बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर पुष्पराज कणेलले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्न 25 वर्षीय दीर्घकालीन सोच सहितको 15 योजनाको विस्तृत दस्तावेजमा समावेश गरिएका विविध विषयमा जानकारी गराउनुभयो। उहाँले विस्तृत दस्तावेज तयारी प्रक्रिया, 15 योजनाका मुख्य विशेषता, दीर्घकालीन सोचका राष्ट्रिय लक्ष्य, योजनामा समावेश गरिएका राष्ट्रिय गौरवका आयोजना, रूपान्तरणकारी आयोजना, प्रमुख कार्यक्रम, सार्वजनिक निजी साझेदारीका आयोजना र प्रादेशिक प्रमुख कार्यक्रम एवं योजनाको नतिजा खाका, प्रादेशिक लक्ष्य तथा गन्तव्य सूचकका बारेमा प्रकाश पार्नुभयो। बैठकमा संविधानको पूर्ण कार्यान्वयन गर्न संघ, प्रदेश र स्थानीय तहको बीचमा सहकार्य गर्दै मुलुकलाई समृद्ध र समुन्नत बनाउने योजनाको लक्ष्य लगायत विषयमा समेत छलफल भएको योजना आयोगले जनाएको छ। सांसदहरूले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको प्राज्ञिक परिषदमा महिला सहभागिता अनिवार्य गर्नुपर्ने कुरामा जोड़ दिनुभएको छ। प्रतिनिधि सभा शिक्षा तथा स्वास्थ्य समितिमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि आज भएको छलफलमा सांसदहरूले विश्वविद्यालयको परीक्षा प्रणाली व्यवस्थित गर्नुपर्ने, परिषदलाई समावेशी बनाउनुपर्ने लगायतका विषयमा जोड़ दिनुभयो। विश्वविद्यालय रहेको स्थानका जनप्रतिनिधिहरूलाई पनि व्यवस्थापन समितिमा सहभागी गराएर अघि बढ्नुपर्ने विषयमा समेत छलफलका क्रममा सांसदहरूले सुझाव दिनुभयो। प्रमुख विपक्षी दल नेपाली कांग्रेसले विश्वव्यापी रूपमा महामारीकै रूपमा फैलिरहेको कोरोना भाइरस नेपालमा प्रवेश र विस्तार हुन नदिन सतर्कता अपनाउन अपील गरेको छ। कांग्रेस केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना भाइरसको संक्रमणबाट जोगिन नेपालले सम्पूर्ण सतर्कता राख्नुपर्ने अनिवार्यता रहेको उल्लेख गर्नुभयो। कांग्रेसले विश्व स्वास्थ्य संगठन WHOले उच्च जोखिममा रहेको राष्ट्र भनेर नेपाललाई घोषित गरिसकेको स्थितिमा जोखिम सामना गर्न गम्भीर राष्ट्रिय पहलकदमी गर्न सरकारसँग आग्रह गरेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रिय ब्यू विजन कम्पनीका प्रबन्ध संचालक, संचालक समितिका अध्यक्ष, सदस्य र कर्मचारी विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। सरकारी अनुदानमा बिक्री वितरण गर्नुपर्ने 118 मेट्रिक टन उन्नत जातको मकैको बिउ खरिदनै नगरी नक्कली कागजात बनाएको पाइएकोले आयोगले कम्पनीका प्रबन्ध संचालक धर्मराज अधिकारी विरूद्ध 46 लाख रूपियाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ। यस्तै युनिक सिड कम्पनी धनगढ़ी तथा कृषक सहयोग केन्द्र कैलालीका अध्यक्ष लक्ष्मीकान्त ढकाल विरूद्ध आयोगले 35 लाख रूपियाँ बराबरको भ्रष्टाचार गरेको आरोप लगाएको छ। यस्तै बीज वृद्धि कम्पनी रत्नगर चितवनका प्रबन्धक निर्देशक रामचन्द्र अधिकारी विरूद्ध ब्यू विजन कम्पनीको कायम मुकायम महाशाखा रेवती रमण ओझा विरूद्ध 46 लाख रूपियाँ बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ। सोही कम्पनीका महाशाखा प्रमुख महेश कुमार पौडेल विरूद्ध 46 लाख, कम्पनीका तात्कालीन शाखा अधिकृत बिन्दु थापा विरूद्ध 46, आर्थिक महाशाखाका वरिष्ठ सहायक सुरेन्द्रमान श्रेष्ठ र स्टोर किपर धर्मेन्द्र कुमार झा विरूद्ध समेत 46 लाख रूपियाँ बराबरको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ। सुन्दै हुनुहुन्छ राति 9 बजेको समाचार। अब एकैछिन विश्राम।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईको नेपाल टेलिकम राष्ट्रको संचार।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीलाई सुदृढ बनाएर लैजानु अहिलेको आवश्यकता भएको बताउनु भएको छ। पार्टीको सुदूरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलाको आज कैलालीको धनगढ़ीमा उद्घाटन गर्नुहुँदै उहाँले पार्टी एकताको सम्पूर्ण प्रक्रिया टुंगिनमा भएको ढिलाइप्रति आत्मआलोचना गरी अघि बढ़नुपर्ने बताउनुभयो। भेलामा पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेतृत्वको दृढ़ इच्छाशक्तिले नै पार्टी एकीकरण भएकोले बहस जरूरी नभएको बताउनुभयो। भेलामा पार्टीका सुदूरपश्चिम प्रदेश इन्चार्ज एवं स्थायी कमिटी सदस्य भीम रावलले एमसीसी सम्बन्धमा अध्ययन प्रतिवेदन सचिवालयमा बुझाइसकिएको र देशको स्वाभिमानमा आज पुग्ने गरी कुनै पनि सहयोग स्वीकार गर्न नहुने बताउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले नेतादेखि कार्यकर्तासम्म सबैले एकीकरणको मर्म र भावना तथा विधि प्रक्रिया अनुसार अघि बढ़नुपर्ने बताउनुभयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधान अनुसार थप 7 केन्द्रीय विभागका प्रमुखमा विभिन्न केन्द्रीय सदस्यलाई मनोनयन गर्नुभएको छ। यसअघि उहाँले शनिबार पार्टीका 13 केन्द्रीय विभागमा प्रमुख तोक्नु भएको थियो। सभापति देउवाले आज पार्टीका केन्द्रीय सदस्य एनपी साउदलाई शुभेच्छुक संस्था समन्वय, अम्बिका बस्नेतलाई वन वातावरण एवं विपद व्यवस्थापन, ईश्वरी नेउपानेलाई महिला, केशव कुमार बुढाथोकीलाई राज्य प्रशासन, मोहनबहादुर बस्नेतलाई खेलकुद, वीरबहादुर बलायरलाई निर्माण व्यवसायी समन्वय र हरिप्रसाद नेपाललाई शिक्षा विभागका प्रमुखमा मनोनयन गर्नुभएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो। कांग्रेसको विधानमा 28 केन्द्रीय विभाग गठनको व्यवस्था भए पनि गत पुष 11 गतेको केन्द्रीय समिति बैठकले विभाग बढ़ाउन सक्ने विधानको अधिकार प्रयोग गरी विभागको संख्या बढ़ाएर 47 पुर्याइएको थियो। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी नीति नेतृत्व र कार्यक्रम परिमार्जन गर्नुपर्ने बताउनु भएको छ। झापाको चन्द्रगढ़ीमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले तोकिएको मितिमा कांग्रेसको महाधिवेशन हुन नसके संगठनभित्र जटिल समस्या उत्पन्न हुने बताउनुभयो। लामो समयदेखि रोकिएको मोरङको गान्धी मनमोहन मार्गको निर्माण कार्य शुरू हुने भएको छ। विराटनगरबाट कुमुद अधिकारीको यो रिपोर्ट।
हुलाकी सड़क अन्तर्गत पर्ने उक्त सड़क निर्माणका लागि हुलाकी राजमार्ग निर्देशनालयले काम शुरू गर्न लागेको कार्यालयका इन्जिनियर माधव पौडेलले बताउनुभयो।
यो चाहिँ पथरीदेखि रंगेलीको बोर्डरसम्म, भारत बोर्डरसम्म गान्धी मनमोहन मार्ग भनेर नामकरण भएको छ। हुलाकी राजमार्ग अन्तर्गत उत्तर दक्षिण जोड्ने सड़क अन्तर्गत निर्माणाधीन अहिले ठेक्का व्यवस्थापन भएर सम्झौता भएर काम शुरू हुन तयारी भइरहेको अवस्था छ।
झण्डै 14 वर्ष अघि उक्त सड़कको शिलान्यास भएको थियो। सड़क शिलान्यास भए पनि कामले गति लिन सकेको थिएन। सड़क बनेपछि रंगेली, पथरी, सनिश्चरी तथा रोतबाई नगरपालिका सहित भारतको सीमावर्ती क्षेत्रका बासिन्दालाई समेत प्रत्यक्ष फाइदा पुग्ने देखिन्छ। रंगेली नगरपालिका साथका स्थानीय बासिन्दा वेदमणि घिमिरे,
बोर्डरबाट सिधै महेन्द्र हाइवेसम्म यसले बीचमा भएका धेरै गाउँ र नगरपालिका गाउँपालिकाहरूलाई जोडेर लाने हुँदाखेरि यो बेका मान्छेहरूलाई धेरै नै यसले प्रभाव चाहिँ पार्छ। कृषि उपजहरू हरेक कुरोलाई यसले फरक पर्छ।
सो मार्गको निर्माणले दुई देशका जनतालाई आवाजाव तथा आयात निर्यातमा समेत सहज हुने भएकाले त्यस क्षेत्रमा रहेका भन्सार नाकालाई थप व्यवस्थित गर्नुपर्ने रतमाई नगरपालिकाका हरि बजगाईको भनाइ छ।
ठाउँको विकास पनि हुन्छ, एकातिर बजार विस्तृतिकरण हुन्छ, भन्सार कार्यालय राख्नु पर्यो राज्यले सम्बन्धित सड़कमा, अनि त्यहाँबाट वैदेशिक वस्तुहरू चाहिँ सहज रूपमा पहाड़ी इलाकाहरू पुर्याउन पनि यसले अब राम्रो सुविधा पुर्याउँछ।
29 किलोमिटर लम्बाई रहेको उक्त सड़क निर्माणका लागि भ्याट सहित 1,57 करोड़ रूपियाँको लागतमा कान्छाराम कन्स्ट्रक्सनसँग निर्माण सम्झौता भएको छ। 7 मिटर कालो पत्री र सड़कको दायाँ बायाँ 2.5-2.5 मिटर ग्राभल हुने उक्त सड़क आगामी 3 वर्षभित्र सम्पन्न हुनेछ। पूर्व प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारी र महात्मा गान्धीको नाममा उक्त सड़क निर्माण हुन लागेको हो। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
अब अन्तर्राष्ट्रिय समाचार। विश्वका 60 भन्दा बढ़ी राष्ट्रमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या 3,000 नाएको छ। गत वर्षको अन्त्यतिर चीनको हुवेई प्रान्तमा देखा परेको कोरोना भाइरसको संक्रमण सबैजसो महादेशमा पुगे पनि मर्ने मध्ये 90% भन्दा बढ़ी हुवेई प्रान्तका मात्रै भएको बताइएको छ। विश्व स्वास्थ्य संगठनले विश्वव्यापी समस्या भनेर घोषणा गरिसकेको कोरोना भाइरसका कारण कम्तीमा 90,000 व्यक्ति संक्रमित भएका छन्। पछिल्लो समय चीनमा कोरोनाको संक्रमण घट्दो अवस्थामा रहे पनि इरान सहित युरोपियली राष्ट्रहरूमा बढ़दो क्रममा रहेको भन्दै चिन्ता व्यक्त गरिएको छ। यसैबीच दक्षिण कोरियामा कोरोना भाइरस फैलनुमा कारक मानिएको इसाई चर्चका प्रमुखले क्षमा याचना गरेका छन्। सिन्चोन्जी चर्चका प्रमुखले नियतवश नभई भाइरस संक्रमणमा आफूहरू जिम्मेवार रहेको भन्दै सरकार र जनतासँग माफी माग्नुभएको हो। ती धर्मगुरूको चर्चले कोरोना भाइरसको उद्गम मानिएको चीनको वुहानमा पनि अनुयायी बनाएको र त्यहाँबाट कोरियामा भाइरस फैलिएको अनुमान गरिएको छ। सिरिया संघर्षमा प्रत्यक्ष रूपमा हुमिएको टर्कीले गरेको आक्रमणमा कम्तीमा 19 सिरियाली सेनाको मृत्यु भएको छ। पछिल्लो समय सिरिया संघर्षको केन्द्र बनेको इदलिब प्रान्तमा टर्कीको सेनाले ड्रोन मार्फत गरेको आक्रमणमा अन्य कयौं व्यक्ति घाइते भएका छन्। सिरियाको सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा 33 टर्की सेना मारिएको घटनापछि टर्कीको सेनाले पछिल्लो आक्रमण गरेको बताइएको छ। अब आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्छ भुवन आचार्य।
नेपाल स्टक एक्सचेन्जले सोमबार शेयर बजारको कारोबार निरन्तर घटेपछि कारोबार नै स्थगित गरेको छ। कारोबार मापक नेप्से परिसूचक 6% ओह्रालो लागेका कारण सोमबारको कारोबार बन्द गरिएको नेप्सेका प्रवक्ता मुरारी पराजुलीले जानकारी दिनुभयो। सोमबार दिउँसो 1:29 कारोबार स्थगित गरिएको हो। बिहान 11 बजे खुलेको बजार निरन्तर ओह्रालो लाग्दै गएपछि 1:29 आइपुग्दा नेप्से 96.06 बिन्दुले ओह्रालो लाग्यो। उक्त गिरावट प्रतिशतका आधारमा 6.06% हो। सोमबार 173 कम्पनीहरूका 49,86,544 किता शेयरहरू 2,15,44,28,000 मूल्यमा किनबेच भएका छन्। सोमबारको कारोबार स्थगित भएको भए पनि मंगलबार भने सोही बिन्दुबाट कारोबार शुरू हुनेछ। सोमबार सबै समूहको परिसूचक घटेको छ। नेपाली ध्वजावाहक नेपाल वायु सेवा निगमले सोमबारदेखि काठमाडौँबाट जापानको नारितासम्मको उडान शुरू गरेको छ। काठमाडौँ नारिता उडानका लागि सोमबार बिहान नेपाली समय अनुसार 1:25 उडान शुरू गरी जापानको समय अनुसार बिहान 10:50 विमान नारिता विमानस्थल पुगेको थियो। निगमले साताको सोमबार, बुधबार र शुक्रबारको उडान इजाजत प्राप्त गरेको छ। सोही अनुरूप सोमबार काठमाडौँबाट नारिता उडान शुरू भएको हो। जापानको नारितामा नेपाल वायु सेवा निगमले उडान सञ्चालन गरेकोमा त्यहाँ काम गर्ने र बसोबास गर्ने नेपालीहरूले खुशी व्यक्त गरेका छन्। गैर आवासीय नेपाली संघ जापानका अध्यक्ष देवीलाल भण्डारीले उडान शुरू गरेर नेपाल सरकारले सराहनीय काम गरेको बताउनुभयो। जापानमा 90,000 नेपाली बसोबास गर्दछन्। निगमको पहिलो व्यावसायिक उडानमा काठमाडौँ नारिताका लागि दुईतर्फी भाडा 73,000 कायम गरिएको छ। गण्डकी प्रदेश सरकारले कृषकलाई सहज तथा सुलभ वित्तीय पहुँच अभिवृद्धिका लागि कृषि ऋणमा ब्याज अनुदान उपलब्ध गराउने भएको छ। प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले चालू आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रदेशमा पहिलो पटक व्यावसायिक कृषि ऋणको ब्याज अनुदान वितरण गर्ने प्रक्रिया अगाडि बढ़ाएको हो। कृषिमा आकर्षण बढ़ाउँदै उत्पादन वृद्धिका माध्यमबाट प्रमुख खाद्यान्नमा आगामी 3 वर्षभित्रमा प्रदेशलाई आत्मनिर्भर बनाउने लक्ष्य सरकारको छ। कृषकले बैंक तथा वित्तीय संस्थाबाट कृषि प्रयोजनका लागि लिएको कर्जाको 50% ब्याज 1 वर्षका लागि अनुदान स्वरूप उपलब्ध गराउन कार्यविधि निर्माण गरी व्यावसायिक कृषक फार्म कम्पनी कृषक समूह तथा सहकारीसँग प्रस्ताव आह्वान गरिसकेको मन्त्रालयले जनाएको छ। नेपालमा कुल खेतीयोग्य जमिन मध्ये करिब 81,000 हेक्टर जमिनमा उखु खेती हुने गरेको छ। विश्वमा उखु उत्पादन गर्ने राष्ट्र मध्ये नेपाल 33 स्थानमा रहेको छ। तर यस्तो अवस्थामा पनि नेपालको उखु खेती फस्टाउन र विस्तार हुन भने सकेको छैन। नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय उखु बाली अनुसन्धान कार्यक्रम जितपुरका अनुसार आर्थिक वर्ष 2074-75 नेपालमा 43 लाख मेट्रिक टन उखु उत्पादन भएको थियो।
आर्थिकपछि अब खेल समाचारको पालो अजय बमबाट।
लीग च्याम्पियन मछिन्द्र क्लब इलाममा जारी माई भ्याली गोल्ड कपको सेमी फाइनलमा प्रवेश गरेको छ। रूपन्देहीको गोर्खा बोइजलाई टाइब्रेकरमा हराउँदै मछिन्द्र अन्तिम चारमा प्रवेश गर्यो। इलामको तल्ला टुडी खेलमा भएको खेलमा मछिन्द्रले गोर्खा बोइजलाई टाइब्रेकरमा 5-3 गोलले हरायो। निर्धारित 90 मिनट र थप गरिएको 20 मिनटमा दुवै टीमबाट गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको थियो, जसमा मछिन्द्रका 5 खेलाडीले गोल गर्दा गोर्खाका 3 खेलाडीले मात्र गोल गर्न सके। टाइब्रेकरमा मछिन्द्रका रञ्जित धिमाल, बुद्ध चेम्जोङ, विमल घरती मगर, दिनेश राजवंशी र देवेन्द्र तामाङले गोल गरे। गोर्खाका तर्फबाट फोडे फुफान, कान्छा तामाङ र गौतम श्रेष्ठले गोल गरे। प्रतियोगितामा मंगलबार घरेलु टीम माई भ्याली स्पोर्ट क्लब र भारतको मोहम्मडम स्पोर्ट क्लब बीच प्रतिस्पर्धा हुनेछ। विभागीय नेपाल पुलिस क्लब समूह विजेता बन्दै नेपालगंजमा जारी 6 संस्करणको प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको छ। पुलिस अपराजित रहेर समूह बीबाट समूह विजेता बन्दै सेमी फाइनलमा पुग्न सफल भएको हो। सोमबार भएको समूहको अन्तिम खेलमा पुलिसले आयोजक प्रदेश नम्बर 5 3-0 सोझो सेटमा पराजित गर्दै समूह विजेता बनेको हो। यससँगै प्रतियोगिताको सेमी फाइनल समीकरण पूरा भएको छ। अब सेमी फाइनलमा समूह एकको विजेता एफएफ र समूह बीको उपविजेता डायमन्ड तथा समूह बीको विजेता पुलिस र समूह एकको उपविजेता आर्मी बीच खेल हुनेछ। दुवै सेमी फाइनल मंगलबार हुनेछ। प्रतियोगिताको विजेताले 2,00,000 रुपियाँ हात पार्नेछ। दोस्रो हुनेले 1,00,000 रुपियाँ तथा तेस्रो हुनेले 50,000 प्राप्त गर्नेछ। एसियन फुटबल महासंघको आपतकालीन बैठकले यो साता फिफा संघको बैठकपछि आसन्न विश्वकप छनौट र एसिया कप छनौट अन्तर्गत मार्च र जूनमा तोकिएका खेलहरूको अवस्थाका बारेमा अन्तिम निर्णय गर्ने बताएको छ। पछिल्लो पटक विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण 2022 हुने कतार विश्वकप छनौट र 2023 चीनमा हुने एसियन कप छनौटका खेलहरू के गर्ने भन्ने अन्तिम निर्णय फिफा संघको बैठकपछि गर्ने एएफसीले जनाएको छ।
खेल समाचारपछि अब मौसम। आज राति देशको पहाड़ी भूभागमा आंशिकदेखि सामान्य बदली भई पूर्व र मध्य पहाड़का केही र पश्चिम पहाड़का 1-2 स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुन सक्ने तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि पहाड़ी भूभागमा आंशिकदेखि सामान्य बदली भई केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ भने तराई भूभागमा मौसम सामान्यतया सफा रहनेछ। राति 9 बजेको समाचार हामी अन्तमा आइपुगेका छौं। अब अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री केपी शर्मा ओली मृगौला प्रत्यारोपणका लागि अस्पताल भर्ना। केही दिनको अस्पताल बसाएपछि देशको समृद्धिको सपना पूरा गर्न आफू सक्रिय हुने प्रधानमन्त्री ओलीको विश्वास। कोरोना भाइरसको प्रभावका कारण आगामी अप्रेल 2-4 तारीकसम्म हुने भनिएको सगरमाथा संवाद स्थगित। अत्यावश्यक काम बाहेक कोरोना भाइरसको जोखिम रहेका र प्रभावित देशहरूको भ्रमण नगर्न देशवासीलाई सरकारको आग्रह। चीनको वुहानबाट ल्याइएका 175 नेपालीमा कोरोना भाइरस नभएको पुष्टि र विश्वभर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या 3,000 नाग्यो। राति 9 बजेको समाचार यहीँ सकिन्छ। समाचारको अर्को बुलेटिन 10 बजे हिन्दीमा हुनेछ। सुन्दै गर्नुहोस् रेडियो नेपाल। नमस्कार।